أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم وبه نستعين فإنه ناصر وخير معين. اللهم صل على محمد وآل محمد وعجل فرجهم. مکتب تشیع کے تعارف کے عنوان سے ہماری گفتگو بحث امامت میں ہو رہی ہے اور آج اس کا بارواں لیکچر آپ سماعت کر رہے ہیں. گزشتہ گفتگو کا خلاصہ آپ کے سامنے بیان کروں تو اس میں ہم نے بحث امامت میں تین بنیادی نکات ہیں جو ہمیں زیر بحث لانے ہیں. سب سے پہلا نقطہ کہ حقیقت و ابعاد امامت کیا ہیں، کہ جس کے ذیل میں ہم نے چار نکات بیان کیے تھے کہ امام چار بنیادی مقاصد اور اہداف رکھتا ہے جس کی وجہ سے اس کی امامت جو ہے واجب ہے. اخلاقی ماڈل ہوتا ہے ہمارے لیے، اسوہ ہوتا ہے، تعلیم دین کو بیان کرنے والا ہے، تین معاشرے کی سیاسی رہنمائی اور قیادت اس کے پاس ہے، اور چوتھی کے ہدایت باطنی ہوتی ہے. یہ پہلا حصہ تھا جس میں حقیقت امامت کو بیان کیا گیا ہے. اس کے بعد دوسرا حصہ جو ہے وہ صفات امام پر ہے کہ امام کن صفات کا حامل ہوتا ہے. یہاں پر بنیادی طور پر تین صفات کو بیان کیا گیا ہے جن میں سے ہم نے ایک صفت کو بیان کیا. وہ تین صفات کیا ہیں؟ عصمت رکھتا ہے، معصوم ہوتا ہے، خطا کا مرتکب نہیں ہوتا. یہ خدا کی خاص عطا کردہ صفت ہے اس کے لیے، اس کو ہم بیان کر چکے ہیں. دو، علم اور دیگر ذاتی خصوصیات کے حوالے سے سب سے برتر ہوتا ہے. اور تین، یہ کہ دوسروں پر فضیلت رکھتا ہے. ہم پہلی صفت اس کی عصمت کو بیان کر چکے ہیں اور آج جو ہے ہم اس کی دوسری جو صفت ہے اس کو بیان کریں گے، وہ علم کے لحاظ سے اور دیگر نفسانی صفات کے لحاظ سے کمالات کا سر چشمہ ہوتا ہے. امام احکام دین کو جاننے والا ہوتا ہے اور ہونا چاہیے، مصالح اور مفاسد مسلمین کے ان کو پہچاننے والا ہونا چاہیے کہ کیا چیز اچھی ہے، کیا چیز بری ہے، کس چیز میں ان کی دنیا اور آخرت کی بہتری یا ان نقصان موجود ہے. اس کو چاہیے کہ وہ راہ تربیت نفوس مسلمین کو جانتا ہو، کس طرح تزکیہ و تطہیر باطن کرے تاکہ وہ اہداف امامت کو تحقق بخشے. یزکیہم و یعلمہم الکتاب والحکمہ کے مصداق کے تحت وہ مسلمانوں کو سعادت کی جانب لے جائے. دوسری جانب اخلاق اور کردار کا معلم و مربی ہوتا ہے، لہذا اس کو استاد ہونا چاہیے، اس سے ماڈل اور اسوہ اور قدوہ ہونا چاہیے، اور اس کے علاوہ دیگر کمالات اور صفات میں بھی اس کو برجستہ اور مشہور ہونا چاہیے تاکہ لوگ قلبی طور پر اس کی جانب متوجہ ہوں. حضرت امام رضا علیہ السلام سے ایک روایت منقول ہے کہ جس میں آپ نے فرمایا کہ والامام عالم لا یجہل. پہلے پوری روایت پڑھوں، اس کے بعد پھر اس کا معنی بیان کروں گا. وراعن لا ینکل معدن القص والطہارہ والنسك والزہادہ والعلم والعبادہ لا مغمز فیہ فی نسب ولا یدانیہ ذو حسب نام العلم کامل الحلم مضطلع بالامامت عالم بالسیاست. فرماتے ہیں کہ امام وہ ہے، ایسا عالم ہے کہ جس میں ذرہ برابر جہل کا شائبہ نہیں ہے، ایسا علم رکھنے والا ہے کہ جس کے تحت آپ کی خدمت میں عرض کروں کہ اس کے علم میں کہیں بھی جہالت نہیں ہے. اس بنا پر لازم و ضروری ہے کہ ہم اس چیز کو سمجھیں کہ امام علم الہی رکھتا ہے، علم لدنی رکھتا ہے، اور اس کو ہم ابھی آ کے بیان کریں گے. وراعن لا ینکل، اور ایک ایسا رہبر و نگہبان ہے کہ جس میں ضعف کمزوری نہیں ہوتی، اور اس کی رہبری اور قیادت میں، اس نگہبانی میں جو ہے وہ کہیں تزلزل کا یا لغزش کا یا خطا کا یا غلطی کا شکار نہیں ہوتا. معدن القدس والطہارہ والنسک والزہادہ والعلم والعبادہ. فرماتے ہیں کہ وہ سرچشمہ ہے قدس، قداست، پاکیزگی کا، نورانیت کا، زہد کا، پارسائی کا، علم کا اور عبادت کا مجموعہ ہے. یعنی اس میں آپ کو قداست و پاکیزگی ملے گی، ایک زہد اور پارسائی ملے گی، اس کے بعد آپ کو علم بھی ملے گا، عبادت بھی ملے گی. یہ سارے مجموعے جو ہیں اس میں موجود ہیں، وہ سرچشمہ ہے کہ جہاں سے علم لینا ہے تو امام کے پاس آؤ، طہارت لینی ہے، پاکیزگی لینی ہے، قداست لینی ہے، زہد و پارسائی لینی ہے، عبادت اور علم لینا ہے تو امام کے پاس آؤ. لا مغمز فی ہے فی نصب، اس کے نصب میں کوئی عیب دار کوئی بھی کردار موجود نہیں ہو. اشہد انک کنت نورا فی الاسلاب الشامخ والارحام المطہرہ، یہاں تک رسول اللہ کے اجداد میں بھی کوئی شخص جو ہے وہ ایسا نہیں ملے گا جس کے کردار پر انگلی اٹھائی جا سکے. لہذا وہ لوگ انتہائی غلطی کا شکار ہیں جو یہ کہتے ہیں کہ رسول اللہ کے ماں باپ جو ہے عالم کفر میں مر گئے، نعوذ باللہ. یہ وہ حسنیتی جو سالہ سال سے جنہوں نے دین ابراہیمی کو در حقیقت اپنی پریکٹس میں رکھا ہوا تھا اور الہی تعلیمات پر گامزن تھے، کوئی بھی شخص ان میں ایسا نہیں تھا جو خدا نخواستہ جہالت و نادانی کے عالم میں مرا ہو، بلکہ یہ سب گزشتہ انبیاء کی تعلیمات پر عمل پیرا رہے ہیں. اس بنا پر کہہ رہے ہیں کہ اس کے حسب نسب میں در حقیقت کوئی اس کے نسب میں کوئی عیب وجود نہیں رکھتا، اور کوئی بھی شخص اس کے حسب میں اس کے مقام تک نہیں پہنچ سکتا. مطلع بالامامہ، اور وہ بہت خبیر اور دانا اور آگاہ ہے امامت کے بارے میں. وعالم بالسیاسہ، اور سیاست کا جاننے والا ہے کہ معاشرے کو کس چیز کی ضرورت ہے. یہاں پہ جو ہے یہاں سے واضح ہوتا ہے کہ امام کی صفات کو اور امام کے علم کو کس طریقے سے بیان کیا گیا، اور امام کی دوسری صفات کو یہاں پر امام رضا علیہ الصلاۃ والسلام نے کس طریقے سے بیان کیا ہے. پس اس سے واضح ہو کہ تمام علوم کا سرچشمہ اہل بیت علیہ السلام ہے، اور ہر امام اپنے زمانے میں علوم کا سرچشمہ رہا ہے. پس علوم اہل بیت جو ہیں وہ دو بنیادی طور پر جو ہے معارف اور احکام الہی میں ہم بیان کر سکتے ہیں، توجہ رکھیے گا. یعنی اگر جو ہے وہ تعلیمات دین کا میدان ہو تو وہاں پر رسول اللہ صلی اللہ علیہ وسلم سے جو تعلیمات ہم تک پہنچی ہیں وہ ان کے جانشینوں تک بھی پہنچی ہیں، اور یہ علوم اور معارف جو ہیں وہ اہل بیت علیہ السلام سے ہم تک دو طریقوں سے پہنچے ہیں، یا نقل بے واسطہ ہیں یا بواسطہ رسول اکرم سے. اور بہت ساری روایت اس بات پہ دلالت کرتی ہیں کہ سلسلۃ الذہب نامی حدیث میں امام رضا نے کلمہ توحید کے ذیل میں فرمایا تھا کہ بشرطہ و شروطہ، اور جو بلا الہ الا اللہ کو پہنچنا چاہتا ہے حقیقت تک وہ اس میں داخل ہو جائے، عذاب الہی سے نجات پا جائے گا، لیکن اس کی شرط یہ کہ امامت کے ذریعے سے ہوگا، یعنی امام واسطہ بنے گا ان تعلیمات کو پہنچانے کا. دوسری یہ کہ ایک کتاب ہے جو کتاب علی علیہ السلام کے نام سے معروف ہو، منقول ہے، کہ اس لیے کہ مولا علی تمام بعثت کے زمانے میں، یعنی جب سے اسلام کا آغاز ہوا ہے اور رسول اللہ کے آخری لمحے تک آپ ساتھ تھے، اور آپ کو یہ موقع ملا کہ آپ مختلف آیات کی تفسیر، واقعات، احادیث اور واقعات کو اس طریقے سے رسول اللہ کے سامنے دیکھیں اور ان کو لکھیں، یعنی رسول اللہ بولتے جا رہے ہیں اور حضرت علی علیہ السلام لکھتے جا رہے ہیں، گویا ایسے ہی تھے. چنانچہ یہ کتاب کتاب علی علیہ السلام ان کی شہادت کے بعد امام حسن، امام حسین اور بقیہ ائمہ تک یہ منتقل ہوتی ہے اور یہ سلسلہ چلتا رہتا ہے. اور اس کتاب کو جامعہ کے نام سے بھی یاد کیا جاتا ہے، کہ جس میں یہ کتاب جامع ہے، یعنی اس میں تمام احکام الہی اور تمام چیزوں کا علم اس میں موجود ہے. حضرت امام جعفر صادق علیہ الصلوۃ والسلام ارشاد فرماتے ہیں بحار الانوار جلد نمبر 26 صفحہ نمبر 18 کہ اس کتاب، یعنی کتاب علی کی جو لمبائی تھی 70 ذرا تھی، कि जो रसूलुल्लाह की ज़बानी नकल हुई और हज़रत अलैहिस्सलाम ने इसे लिख लिया, और उसमें हर उस चीज़ का इल्म मौजूद है कि जिसकी लोगों को क़यामत तक ज़रूरत रहेगी। ये पहला तरीक़ा था कि जिसमें दो तरीक़ों से ये हम तक पहुँचे, यह बावास्ता या बिलावास्ता। अब आते हैं दूसरा हिस्सा उलूम अहले बैत का, कि जिसमें जो है अहकाम इलाही को दर हकीकत बयान किया गया है, यानी वो अहकाम इलाही और वो तालीमात कि जो खुदावंद आलम की जानिब से इल्हाम होते हैं, वही दर हकीकत मखसूस होती है अम्बिया अलैहिस्सलाम से, पैगम्बरान इलाही से, जो ख़त्म नबूवत के बाद इसका दरवाज़ा बंद हो गया, नबूवत ख़त्म हो गई, वही का नज़ुल बंद हो गया, लेकिन इल्हाम गैबी और रबवी के ज़रिए से खुदावंद आलम अपने औलिया इलाही से हम कलाम होता है और उनको हिदायत करता है और वो लोगों की हिदायत करते हैं। चुनाचा बहुत सारे ऐसे लोग हैं जो पैगंबर नहीं थे, लेकिन इल्हाम के ज़रिए से फरिश्ते उनसे गुफ्तगू करते थे और आलम गैब से इर्तबात रखते हुए, रब्ता रखते हुए वहाँ से कस्ब इल्म हासिल करते थे, और उनको इस्तलाह में मुहद्दस कहा जाता है, और इसको अहादीस शिया और सुन्नी दोनों में नकल किया गया है। मिसाल के तौर पर सही बुखारी जिल्द नंबर 2 सफ़र नंबर 149 में हदीस आई है कि लक़द काना फ़ी मन काना क़ब्लकुम मिन बनी इसराइल युकल्लमून मिन गैर अन यकून अंबिया, कि बनी इसराइल में बहुत सारे ऐसे लोग थे जो नबी नहीं थे लेकिन फरिश्ते जो थे उनसे कलाम किया करते थे। मोहम्मद इब्न मुस्लिम ने हज़रत इमाम जाफर सादिक़ अलैहिस्सलाम से रिवायत की है, उसने मुहद्दस के बारे में सवाल किया है, फरमाया इमाम ने इन्नहु यस्मा सौत वला यरा शख्सा, वो आवाज़ को तो सुनता है मुहद्दस लेकिन उस बोलने वाले को नहीं देखता, कि वो गैब से आवाज़ को तो सुन रहा है कि गैब से आवाज़ आ रही है लेकिन कौन है उसको नहीं देख रहा होता। मोहम्मद इब्न मुस्लिम ने पूछा कि ये कहाँ से वो जानता है कि ये कहने वाला खुदा का फरिश्ता है? इमाम ने फरमाया लिअन्नहु युअति सकीनत वल वक़ार हत्ता यालम अन्नहु कलामुन मलक, फरमाते हैं इसलिए कि बोलने वाला उसको एक वक़ार और सुकून अता करता है, यहाँ तक कि उसको इत्मीनान हो जाता है कि बोलने वाला कौन है, ये बोलने वाला अल्लाह का फरिश्ता है। यहाँ पर वाज़ेह तौर पर इमाम ने फरमाया यहाँ पर उन झूठे अफराद की बात नहीं हो रही है कि जो दावा करते हैं तो फरिश्ते आते हैं और इल्हाम होता है, ये शोबदबाज लोग और दो नंबर के लोग जो पीरी मुरीदी के ज़रिए से लोगों को झांसा देकर अपने मजमू मकासद का हासिल करते हैं, उनकी बात नहीं हो रही है, बल्कि ये बात हो रही है उन मुहद्दस अफराद की कि जो वाकई किरदार अखलाक और शरीयत की पाबंदी के लिहाज से आला तरीन मदारिज पर होते हैं, जिनकी ज़िंदगी में मकरूह नाम की कोई चीज़ नहीं होती। उसूल काफ़ी जिल्द नंबर 1 सफ़ा नंबर 271 किताबुल हुज्जा बाब इन्नल आइम्मत मुहद्दसून, के आइम्मा वो हैं जिनसे फरिश्ते कलाम किया करते हैं या फरिश्ता कलाम किया करता था। बस इस बना पर लाजिम और ज़रूरी है कि अहले बैत जो मुकाम इस्मत रखते हैं वो इल्म लदुन्नी भी रखते हैं, और ये इल्म जो है वो कुरान की रोशनी में वो कुरान के ज़ाहिर और बातिन से आगाह बाखबर हैं। चुनाचा आइमे ताहरीन के पास इसके अलावा एक और किताब है, किताब अली अलैहिस्सलाम के अलावा और इस इल्हाम गैबी के अलावा, वह किताब मुसहफ़ फ़ातिमा के रसूलुल्लाह के रहलत के बाद फरिश्ता पर नाज़िल होता था और मौला अली से वो बयान करते थे, मौला अली इसको लिख लेते थे, उसको मुसहफ़ फ़ातिमा कहा गया है, और ये आइम्मा के उलूम का एक और मंबा और सोर्स तसव्वुर किया जाता है, और जिसमें फ़ुरू और अहकाम दीन को भी बयान किया गया है, बल्कि उसके साथ साथ इसमें कायनात के असरार और मुस्तकबिल से मुतालिक भी ख़बर दी गई, इल्म माकान व मा यकून, जो कुछ भी कायनात में होने वाला है उसकी ख़बर दी गई है। حضرت امام جعفر صادق علیہ الصلوۃ والسلام ارشاد فرماتے ہیں، اصول کافی جلد نمبر 1 صفحہ نمبر 240، کتاب الحجہ، باب و فیہ ذکر الصحیفہ والجفر والجامع، یعنی وہ باب جس میں صحیفہ فاطمیہ، جفر اور جامع، یعنی کتاب علی کا تذکرہ موجود ہے۔ امام علیہ السلام فرماتے ہیں، لیس فیہ شیء من الحلال والحرام ولکن فیہ علم ما یکون، اس میں حلال و حرام کا تذکرہ نہیں ہے، وہ کتاب علی میں اور احکام دین وہاں پہ مل جائے گا۔ اس کتاب میں اسرار کائنات در حقیقت موجزن ہیں، اور جو کچھ بھی ہونے والا ہے اس کی خبر دی گئی ہے اس کتاب میں۔ ایک اور کتاب جو آئمہ کے پاس، وہ علم جفر ہے، یہ جفر ہے، یہ علم جفر جو ہماری یہاں مشہور ہے، یہ مراد وہ نہیں ہے۔ علم جفر ایک کتاب کا نام ہے، اور کہ جو در حقیقت تمام انبیاء اور ان کے اوصیاء کی تعلیمات کا مجموعہ ہے، اور روایات سے ہمیں یہ سمجھ میں آتا ہے کہ اہم ترین کتاب کہ جو آئمہ کے درمیان رائج تھی مصدر کے عنوان سے، منبع کے عنوان سے، وہ کتاب علی علیہ السلام تھی۔ پس اس بنا پر امام جو رہبر اور ولایت رکھتا ہے معاشرے کے لیے، اس کو علم و دانائی کے لحاظ سے ایسا ہونا چاہیے کہ اس میں کسی قسم کے جہالت اور نادانی کا کوئی شائبہ موجود نہ ہو۔ لہذا اس کے مراد یہ نہیں ہے کہ اس کے مراد یہ نہیں ہے کہ کوئی بھی حقیقت اس جہان میں امام سے پنہا نہیں ہے، اس لیے کہ اہل بیت علیہ السلام کی متعدد احادیث ہیں کہ جس میں بیان کیا گیا ہے کہ خداوند عالم کے علم دو نوعیت کے، ایک مکنون اور ایک غیر مکنون۔ مکنون وہ ہے جسے صرف اور صرف اللہ کی ذات جانتی ہے، اس کے علاوہ کوئی اور نہیں جانتا، کوئی نہیں جانتا، نہ فرشتے جانتے ہیں نہ انبیاء جانتے ہیں۔ اور ایک علم وہ ہے کہ جو غیر مکنون ہے، غیر پوشیدہ ہے، کہ جسے وہ اپنے انبیاء کو دیتا ہے، ان کے اوصیاء کو اور ائمہ کو دیتا ہے، اور اپنے فرشتوں کو عطا کرتا ہے۔ پس اس بنا پر ائمہ اہل بیت السلام علم غیب رکھتے ہیں، لیکن خداوند عالم کے اذن اور اجازت سے رکھتے ہیں۔ اس کے بعد کہتے ہیں کہ اہل بیت علیہ السلام اس بات کی طرف زور دیتے تھے کہ جو کچھ بھی رسول اللہ کا علم ہے، اس کا مجموعہ، اس کا کل اہل بیت علیہ السلام کے پاس ہے۔ مشہور معروف ہے، انا مدینۃ العلم والی بابہا، اور پھر مولا نے فرمایا کہ رسول اللہ نے مجھے 1000 باب تعلیم دی، اور ہر باب میں سے 1000 باب جو ہے وہ کھلتے چلے گئے۔ بس اس بنا پر اہل بیت علیہ السلام وہ ہستیاں ہیں کہ جو علم رکھتے ہیں رسول اللہ سے، اور یہ رسول اللہ سے حضرت علی علیہ السلام منتقل ہوا، اور حضرت علی علیہ السلام سے یہ بقیہ ائمہ منتقل ہوا۔ حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ سے روایت ہے جس میں فرماتے ہیں، علمی من علم علی، میرا علم حضرت علی کے علم سے کسب شدہ ہے، وہ علم علی من علم نبی، اور علی نے جو کسب کیا ہے وہ رسول اللہ سے کسب ہوا، علم رسول اللہ من علم اللہ، اور اللہ کے رسول کا علم کس کے پاس ہے؟ وہ در حقیقت اللہ کا علم ہے۔ پس اللہ کا علم رسول کے پاس، رسول کا علم علی کے پاس، علی کا علم جو ہے وہ بقیہ افراد ان کی ظرفیت کے مطابق، اور بقیہ ائمہ طاہرین علیہ السلام تک۔ خوب کہتے ہیں کہ لیکن اہل بیت کے علم کا دائرہ صرف یہیں تک محدود نہیں ہے، بلکہ خداوند عالم کی اذن مشیت سے ہر وہ علم و دانش جسے خدا چاہتا ہے ان پر القا فرماتا ہے، اور وہ جانتے ہیں، اور جس کو ہم یہاں پر فی الحال ڈسکس نہیں کر رہے، اور پھر اس کو عرفانی لحاظ سے اس کے خاص مقام پہ ڈسکس کیا جائے گا۔ اب آتے ہیں تیسری جو صفت ہے امام کی، وہ ہے افضلیت رکھنا اپنے معاشرے کے تمام افراد پر، یعنی جو بھی امام ہے وہ خصوصاً اپنے معاشرے کے تمام افراد پر، اور بالعموم تمام انسانوں پر فضیلت اور افضلیت رکھتا ہے، اس لیے کہ از نظر عقل مفضول کو فاضل پر مقدم کرنا قبیح ہے۔ ایک فاضل ہے یعنی پڑھا لکھا شخص ہے، उससे कमतर पढ़े लिखे शख्स को उस पर मुकदम करके उसका रईस और राहबर और उसका मिसाल के तौर पर कायद बना दिया जाए। तो कहते हैं कि ये चीज़ जो है वो अकली तौर पर दुरुस्त नहीं है कि मवजूल को फाजिल पर मुकदम किया जाए। ठीक, या फाजिल को अफजल पर मुकदम किया जाए, ये भी जो है वो कभी है। यानी बहुत सारे फाजिल हैं और उनमें एक मौजूद है कि जो अफजल है, उन सब में अफजल है। आपने उस दो नंबर वाले फाजिल को इन 10 अफराद में से एक जो अफजल था, जो इन सब में बेहतर था, उस पर फोकियत दी, उस पर मुकदम किया, कहते हैं ये भी कभी है। या फाजिल मवजूल को फाजिल पे फोकियत देना या फाजिल को अफजल पे फोकियत देना, ये दोनों जो है वो कभी हैं। खुदवंद आलम कभी भी इस कस्म का फेल अंजाम नहीं देगा कि मवजूल को फाजिल पर या मफजूल को अफजल पर तरजीह दे, इसलिए कि हुक्म शरा जो है वो अक़ल से हम आहंग है और जो अक़ल हुक्म करती है वह शरीयत कहती है, जो शरीयत कहती है अक़ल उसकी तायद करती हुई नज़र आती है। बस इमाम इल्म सियासत पारसाई नेकी में तमाम सिफात में हत्ता के रहबरी में इस्लामी माशरे की एक नक्श मुअस्सर रखता है, उसका एक अहम किरदार है और वो दूसरों से अफजल उसे होना चाहिए ताकि उसे फोकियत और अहमियत और औलवियत दी जाए और अफजलियत दी जाए। ला युदानी हिंदू हसबिन के हसब में कोई शख्स उस तक नहीं पहुंच सकता, जो इमाम रज़ा की रवायत हमने आपकी खिदमत में अर्ज़ की थी कि इमाम ने इस तरीक़े से उसको बयान किया है। उसके बाद इमाम रज़ा ही से एक और रिवायत में नकल की गई है, उसूल काफ़ी जिल्द नंबर 1 किताबुल हुज्जा बाब जाम फ़ी फ़ज़्ल इमाम वसिफ़ातिही में। वो क्या है कि अल इमाम वाहिदो दहरही, इमाम अपने ज़माने में वाहिद और अखलौता होता है कि जो तमाम शख्सों पर फजीलत और फोकियत रखता है। ला युदानी अहदुन, कि इस फोकियत और फजीलत में कोई एक भी उसकी बराबरी नहीं कर सकता। वला युआदिलु आलिमुन, और न कोई आलिम ये तसव्वुर करे कि मैं उसके बराबर जाऊँ, उसके हम पल्ला हो जाऊँ। वला यूजद मिन्हु बदल, नहीं पूरे इंसानों में, तमाम बनी नौ इंसान में कोई शख्स का नेमुल बदल करार पा सकता है। असल वो एक है, जब एक है तो बस एक ही है, कोई और नहीं है। वला लहू मिसल वला नज़ीर, न उसकी मिसल है न उस जैसा कोई लाए, न उसकी मिसाल लाई जा सकती है न उस जैसा कोई लाया जा सकता है। मखसूसुन बिलफ़ज़्ल कुल्लिही, तमाम तमाम फजीलत बड़ाई और फोकियत और अजमत जो उसी से मखसूस है, क्योंकि वो वाहिदो दाहर ही है। मिन गैर तलबिन मिनहु वल इक्तिसाबिन, ये फजीलत न उसने किसी से तलब की है न किसी से कसब की है, बल्कि ये खुदा की दी हुई अता व बख्शिश है कि जिसके तहत वो फोकियत व फजीलत रखता है। कहते हैं कि बहुत से अहले सुन्नत मुतकल्लिमीन ने सिफत अफजलियत को इमाम के लिए शर्त करार दिया है। बहुत से मुतकल्लिमीन अहले सुन्नत के हैं जिन्होंने कहा कि इमामत के लिए शर्त क्या है कि वो अफजलियत रखता हो। ठीक है, लेकिन उन्होंने कहा है कि मसलहत और माने और रुकावट इसमें मौजूद ना हो तो हम इसको मान लेंगे, लेकिन अगर कहीं माने मौजूद है, मसलहत मौजूद है, तो अगर वो अफजलियत भी रखता हो लेकिन हम उसको इमाम नहीं बनाएंगे। काजी अबू बकर बाकलानी, जो जिनका इंतकाल 403 में हुआ है हिजरी में, उन्होंने इस कौल को इख्तियार किया है और उन्होंने रसूलुल्लाह से एक रवायत भी नकल की है कि इमाम जो है वो अफजल होता है तमाम लोगों से, उन्होंने इसे इस्तदलाल भी किया है। उसके बाद उन्होंने ये कहा है कि ये मुतवातिर हदीस है और तमाम मुसलमान इस पर इत्तेफाक़ नज़र रखते हैं कि इमामत कुबरा के लिए, यानी पूरे माशरे की इमामत और रहबरी के लिए, कि जो बुजुर्ग तरीन इमामत है, हमें इसको देखना चाहिए कि जिस तरह नमाज जमात के लिए या एक गिरोह की सरपरस्ती के लिए एक कायद और इमाम की ज़रूरत होती है तो उसमें अफजलियत देखी जाती है। तो पूरी उम्मत के लिए अगर एक शख्स को चुना जाएगा तो उसको बदरज औला उसकी अफजलियत और उसकी बरतरी को देखा जाएगा। एक और रिवायत जो नकल की गई है, तमहीदुल अवाइल व तखलीसुद दलाइल सफ़ा नंबर 474 में, ये पहली वाली रिवायत जो मैंने नकल की, ये भी उसी किताब से थी कि उसमें उन्होंने अफजलियत को शर्त जाना है इमामत कुबरा के लिए, यानी पूरी उम्मत मुस्लिमा की क़यादत और रहनुमाई के लिए। ये दूसरी रिवायत भी उसी किताब से, तमहीदुल अवाइल व तखलीसुद दलाइल, मन तकद्दम अला कौमिन मिनल मुस्लिमीन, जिसे मुसलमानों में से किसी भी गिरोह या कौम कबीले पर कदम बढ़ाया कि वो उनकी सरदारी या उनकी सियासत को या उनकी रहबरी और क़यादत को कबूल करे, यरा अन्ना फीही मन हुआ अफजल मिन हो, लेकिन अगर वो ये देखे कि मुझसे ज़्यादा अफजल एक शख्स मौजूद है उस कौम में, कबीले में, गिरोह में, फ़कत खान अल्लाह व रसूलहू वल मुस्लिमीन, ऐसा शख्स जो ये जानता हो कि मुझसे बेहतर मौजूद है, लेकिन ये बढ़कर उस पर उसको हथिया ले, कब्ज़ा कर ले, तो ये अल्लाह से, उसके रसूल से और तमाम मुसलमानों से खयानत करने वाला है। तवज्जो किया आपने, जो शख्स जानता हो कि मुझसे बेहतर शख्स, अफजल शख्स, बरतर शख्स मौजूद है, वज़नदार शख्स मौजूद है, और वो फिर भी जो है वो उसकी क़यादत और रहनुमाई को ले ले, तो वो अल्लाह, रसूल और मुसलमानों से खयानत करने वाला है। ख्वाजा नसीरुद्दीन तूसी ने इस शर्त को वस्फ इमाम के लिए इस तरह बयान किया है, वो कुबहो तकदीमिल मफजूल मालूमुन, कहते हैं एक छोटे दर्जे वाले मफजूल को एक फाजिल पर फौकियत और फजीलत देना, तरजीह देना, ये कभी और बुरा है। अक्ल तस्लीम नहीं करती, अहले उकलाए आलम इस बात को तस्लीम नहीं करते कि मफजूल को फाजिल पर फौकियत दी जाए। उसी तरीके से वला तरजी हाल मा तसावी, लेकिन अगर सब बराबर हैं और आप किसी को एक उठा के जो है मसलन क़यादत दे दें, कहते हैं ये भी कभी है। मौजूल को फाजिल पे फजीलत देना और अलवियत देना ये भी कभी है, और बराबरी के दर्जे में भी इसे किसी एक को उठाकर बिला रुझान और बिला सबब, बिला दलील आप उसको कहेंगे जनाब आप ये करें, खूब आपके पास दलील होनी चाहिए, आपने इसको चुना एक नंबर को तो दो नंबर को, जब दोनों बराबर हैं, तीन और चार भी बराबर है, तो आपने चौथे को क्यों नहीं चुना, आपने पहले को क्यों नहीं पहले को क्यों चुना है। तो कहते हैं कि वला तरजी हम तसावी, तो कहते हैं कि तसावी और मुसावी होने की सूरत में भी जो है वो मुकद्दम करना, ये भी कभी ही तसव्वुर किया जाता है। बस इमाम पर किसी को फौकियत देना ये तरजीह बेदून मुरज्जह है, मुरज्जह होना चाहिए आपके पास कि आपने इसको क्यों फजीलत और फौकियत दी है, इसको क्यों मसलन फला काम के लिए चुना है। लिहाजा तरजीह बेदून मुरज्जह जो है ये भी कभी है कि आप जो है वो आएँ और मसलन किसी को कायद बना दें, किसी को खलीफा बना दें, किसी को रहनुमा और रहबर बना दें। बस इमाम को हर नज़र से फजीलत वाला, कमाल वाला होना चाहिए, और उसकी फजीलत कमाल दूसरों पर मुशख्खस और आयां और मुअय्यन हो कि ये शख्स हर जहत से हमसे बेहतर, बरतर और खूबतर है। बस ये जो कुछ भी कहा है वो इमामत आम्मा के बारे में कहा है। अब आते हैं इमामत ख़ासा के बारे में। इमामत ख़ासा यानी कि जिसको मकतब अहले बैत में खसूसी तौर पर बयान किया गया है कि वो रसूलुल्लाह की नियाबत है और माशरे की रहनुमाई है और रूहानी तौर पर लोगों की मदद करना है। यहाँ पर भी जो है लाजिम व ज़रूरी है कि आइम्मा अपने ज़माने के तमाम इंसानों से ज़्यादा अफजल व बढ़तर थे, यानी ख़ास आम्मा में भी कि आप किसी को, किसी शख्स को एक गिरोह के लिए, एक कौम के लिए, कबीले के लिए, एक इंस्टीट्यूट के लिए चुनते हैं, और चुनने के लिए जो है आप एक शख्स इल्म रखने वाला है, यानी सब अच्छा इल्म रखने वाला है, उससे कम वाले को अगर आप तरजीह देंगे तो कहेंगे जनाब आपने ऐसा क्यों किया है। या अगर सब बराबर भी हैं और आपने किसी एक को चुन लिया, तो आपसे पूछा जाएगा ये तरजीह बिला मुरज्जह है, आपने इसको क्यों चुना है, पहले को क्यों चुना है, दूसरे को क्यों नहीं चुना, चौथे को क्यों नहीं चुना, जब सब बराबर हैं। तो ये क्या है, ये इमामत आम्मा है, ये गाइडेंस है, ये दर हकीकत रहनुमाई है, ये सियासत है कि जिसमें आप जो है वो सुनते हैं। लेकिन इमामत ख़ासा जो अहले बैत अलैहिस्सलाम की نگاہ سے اور قرآنی تعلیمات اور آیات کی نگاہ میں وہ اہل بیت علیہ السلام سے مخصوص ہے، اور جس میں ہم نے بتایا تھا کہ علی علیہ السلام دوسرے خلافہ پر، دوسرے انسانوں پر فضیلت رکھتے تھے، اس لیے کہ تاریخ مسلم موجود ہے ہمارے پاس کہ ان ائمہ میں سے کسی ایک نے بھی کسی کے سامنے زانو ادب طے نہیں کیا، کسی کی شاگردگی اختیار نہیں کی، یہاں تک کہ ابو حنیفہ، امام ابو حنیفہ اہل سنت کے چار فقہ اماموں میں سے ایک ہیں جن کو امام الاعظم کہا جاتا ہے، عظیم ترین امام کہا جاتا ہے، وہ یہ کہتے ہیں لولا سنتان لہلک النعمان، الامام الصادق والمذاہب الاربعہ، جلد نمبر 1 صفحہ نمبر 58-57، فرماتے ہیں کہ یہ 2 سال اگر نہ ہوتی میری زندگی میں کہ جس میں میں نے جعفر ابن محمد صادق کی شاگردگی اختیار کی، تو میں ہلاک ہو جاتا، اور یہ وہ 2 سال تھے کہ جس میں آپ نے امام صادق کے مدینہ میں شاگردگی اختیار کی اور کسب علم کیا۔ اور ایک اور جگہ فرماتے ہیں، یہ بھی اسی کتاب سے ہے، الامام الصادق والمذاہب الاربعہ، جلد 1 صفحہ نمبر 53، ما رأيت افقه من جعفر ابن محمد، میں نے امام صادق سے زیادہ فقی اور زیرک اور دقیق علمی نگاہ رکھنے والا کسی اور کو نہیں پایا، اپنے استاد کے بارے میں کہتے ہیں۔ لہذا یہ تاریخ مطالعہ بتاتا ہے کہ آئمہ اپنے زمانے میں ہر شخص سے برتر تھے، علم کے لحاظ سے، عمل کے لحاظ سے برتر تھے، اور کوئی بھی شخص جو ہے ان کی برابری نہیں کر سکتا تھا، انہوں نے کسی سے بھی قصد فیض نہیں کیا، کسی کے سامنے زانو ادب طے نہیں کیے۔ شیخ صدوق نے اس چیز کو اس طریقے سے بیان کیا ہے، کمال الدین و تمام النعمہ صفحہ نمبر 91 میں، کہ ہمارے ہر اماموں میں سے ہر ایک اپنے زمانے میں علم و دانش کے لحاظ سے افضل تھا، اتنا افضل تھا، اتنا علم رکھتا تھا کہ وہ کسی بھی سوال کے جواب میں پیچھے نہیں رہتے تھے، سوال ہوتا تھا اور ان کا علم و دانش اتنا وسیع ہوتا تھا کہ اس کا جواب دیتے تھے، اور کبھی بھی وہ ہچکچاتے نہیں تھے، لڑکھڑاتے نہیں تھے، سوچتے نہیں تھے، بلکہ فوراً جواب دیتے تھے، اور تمام علوم و فنون جو ہے وہ اپنے اپنے زمانے کے ان سے آگاہ اور بلد تھے، اور اس سے زیادہ بڑھ کر اور کیا دلیل ہو سکتی ہے۔ یہ علم امامت کی حقیقت جو ہم نے آپ کو تیسری صفت بیان کی ہے، پہلی عصمت ہے، دوسری علم اور دیگر کمالات نفسانی رکھنا ہے، اور تیسری جو ہے وہ افضلیت رکھنا ہے اپنے زمانے کے تمام انسانوں کا۔ اب آتے ہیں کہ وہ تیسرا بنیادی نقطہ، یعنی آباد امامت، جس کا ہم نے بیان کیا تھا، پہلا نقطہ صفات امام، 2 جو آج ہم نے کمپلیٹ کر لیا ہے، اور تیسرا نقطہ کیا ہے، راہ تعین امام، کہ امام کیسے معین کیا جاتا ہے۔ کہتے ہیں کہ یہ صرف اور صرف جو ہے وہ عصمت سے متصل ہے، جب حضرت ابراہیم کو امامت دی، انی جاعلک للناس اماما، انہوں نے فرمایا قال من ذریتی، میرے ذریت میں سے ہوگا، خدا نے کہا عصمت جو ہوگا رکھنے والا وہ امام بنے گا، لا ینال عہد الظالم، ظالم ظلم کرنے والا، عصمت کے منافی کام کرنے والا کبھی امام نہیں بنے گا۔ تو عصمت خدا کے علاوہ کوئی اور نہیں جانتا، جیسے کہ نبوت کے بارے میں ہے سورہ انعام آیت نمبر 124 میں، اللہ اعلم حیث یجعل رسالته، اللہ جانتا ہے، بہتر جانتا ہے کہ وہ اپنی رسالت کو کہاں قرار دے۔ جس طرح نبوت رحمت خاص خدا ہے اور رحمت کو تقسیم کرنے والی ہے خدا کے درمیان، اسی طرح امامت بھی خدا کی خاص رحمت کو تقسیم کرنے والی ہے، اور خدا کی رحمت کی راہوں میں سے ایک راہ جو ہے وہ امامت ہے۔ ابن حشام نے نقل کیا، رسول اللہ نے جب بنی عامر کو موسم حج میں جو تشریف لائے تھے اسلام کی دعوت دی، تو بنی عامر کے قبیلے کے سردار نے کہا کہ اے محمد، ہم آپ کی بیعت کریں گے، اور خداوند تعالیٰ آپ کو آپ کے دشمنوں پر کامیابی اور غلبہ عطا کرے، کیا آپ کے بعد جو رہبری ملے گی، قیادت ملے گی، اس میں بھی ہمارا کوئی حصہ ہوگا؟ اب دیکھیں آپ کے بعد जो रहबरी है उसमें भी हमारा कोई हिस्सा होगा, तो हम आते हैं आपसे बैत कर लेते हैं, हमें भी जी शरीक कर लीजिए उसमें। रसूल ने फरमाया अल अम्रु इलल्लाह यदाउहू हैसो यशा। ये अम्र रहबरी और क़यादत मेरे बाद ये अल्लाह का मसला है, ये अल्लाह के इख्तियार में है और ये वो जिसको चाहे इसको अता करे, ये मेरे इख्तियार में नहीं है। यहाँ से पता चलता है कि रसूल अल्लाह का ये कौल जो है वो सूरह ज़ुख़रुफ़ की इस आयत के मज़र चाहता हूँ, वो सूरह अनाम की आयत नंबर 124 के मुताबिक है कि अल्लाहु आलमु हैसो यजअल रिसालतहू, कि अल्लाह दर हकीकत अपनी रसालत और इमामत के बारे में जानता है कि ये किसको अता करे और कहाँ पे रखे, ये अल्लाह का काम है। उसी तरह इमामत भी अल्लाह का काम है। और ये जो वाक़या है बनी आमिर का कि जिसमें उन्होंने कहा ये रसूलुल्लाह की रिवायत के अल अम्रु इलल्लाह है यदाउहु हैसो यशा, असीरतुन नबवीय जिल नंबर 1 और 2 सफ़ा नंबर 424 और 425 में नकल किया गया। इंशाल्लाह फिर आएंगे नुसूस इमामत की जानिब और फिर उसको बयान करेंगे कि क़ुरान करीम की रोशनी में और रवायात पैगंबर की रोशनी में हज़रत अली अलैहिस्सलाम की इमामत के क्या दलाइल हैं। इंशाल्लाह जब तक लिए इजाज़त दीजिए, वस्सलामु अलैकुम रहमतुल्लाहि व बरकातुहू।